नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2078 साल फागुन महिनाको 12 गते बिहिबार, फागुन कृष्ण पक्ष अष्टमी तिथि, तदनुसार फेब्रुअरी 24 तारीक सन् 2022, नेपाल सम्वत 1142। प्रतिनिधि सभामा पेश भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको सम्झौता बारेमा बिहिबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ। प्रतिनिधि सभा सचिवालयले सैद्धान्तिक छलफललाई सम्भावित कार्यसूचीमा समावेश गरिसकेको छ। एमसीसीमाथि आजदेखि छलफल हुने विषयलाई आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले मुख्य समाचारका रूपमा छापेका छन्। कार्यक्रमको शुरूमा गोर्खापत्रमा छापिएको यो प्रसंग लिएका छौं। एमसीसीमाथि आजदेखि छलफल, दफावार छलफलपछि सम्झौता पारितको चरणमा जानेछ भन्दै गोर्खापत्र लेख्छ। कार्यसूचीलाई बिहिबार नै बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ। प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधबीच सैद्धान्तिक छलफल प्रारम्भ हुन लागेको हो। एमसीसीको सैद्धान्तिक छलफल प्रारम्भ अघि महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेशको कार्यसूची रहेको छ। सरकारका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले प्रतिवेदन पेश गर्नुहुनेछ। सैद्धान्तिक छलफलमा सम्झौताका सिद्धान्तमाथि बहस हुनेछ, जसमा सभामुखले तोकेको समयसम्म नाम टिपाउने सदस्य धारणा राख्न पाउनेछन्। सैद्धान्तिक छलफलपछि विभागीय मन्त्रीले जवाब दिनुपर्नेछ। साथै जवाफपछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुनेछ। सैद्धान्तिक छलफलपछि दफावार छलफल हुनेछ। दफावार छलफलमा सम्झौताको दफागत रूपमा विस्तृत छलफल हुनेछ। दफावार छलफलपछि भने सम्झौता पारितको चरणमा जानेछ। पारितका लागि प्रतिनिधि सभामा उपस्थित संख्याको बहुमत आवश्यक पर्नेछ। ध्वनि मत वा मत विभाजन दुवै प्रकारबाट पारित प्रक्रिया अघि बढ़न सक्नेछ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी रहेकै अवस्थामा भने सम्झौता पारितमा मत विभाजनबाट सहज हुने अवस्था देखिएको छ भन्दै गोर्खापत्रले मुख्य समाचार बनाएको छ। एमसीसीमाथि आजदेखि छलफल, दफावार छलफलपछि सम्झौता पारितको चरणमा जानेछ भन्दै यता यही प्रसंगलाई नागरिक दैनिकले एमसीसी अनुमोदन गर्ने रणनीतिमा सरकार लोसपा पक्षमा उभिने, सहमति जुटाउन नेताहरूको दौड़धूप, कांग्रेसले शर्त माने एमाले सघाउने भन्दै मुख्य समाचार छापेको छ। एमसीसी सम्झौता संघीय संसदबाट अनुमोदन गर्ने तयारीमा संसद जुटेको छ। प्रतिनिधि सभाको बिहिबार दिउँसो 1 बजे बस्ने बैठकमा त्यसमाथि छलफल शुरू हुनेछ। बैठकका कार्यसूची तय गर्न बिहान 11 बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। समितिले एमसीसी सम्झौता अनुमोदन र छलफलको कार्यतालिका निर्धारण गर्नेछ। सरकारको नेतृत्व गरेका कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबारसम्म एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने रणनीतिमा जुट्नु भएको छ। अन्य राजनैतिक दल र सभामुख अग्निप्रसाद सापकोटा तयार भए कांग्रेस बिहिबार नै एमसीसी सम्झौतालाई संसदमा निर्णयार्थ प्रस्तुत गर्ने पक्षमा रहेको निकट स्रोतले जनाएको छ भन्दै नागरिकले मुख्य समाचार छापेको छ। प्रतिनिधि सभामा फागुन 8 गते पेश भएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौताबारे संसदमा बिहिबारदेखि छलफल हुँदैछ। राजनैतिक दलहरूको माथापच्चीमा गिजुलिएको एमसीसी झण्डै 4 वर्षको विवादित श्रृंखला पार गरेर निर्णायक मोड़मा आइपुगेको छ। सम्भवत अरू कुनै आश्चर्यजनक घटना भएन भने केही दिनभित्रै यसको भविष्य निर्धारण हुनेछ भन्दै नागरिकले मुख्य समाचार छापेको छ। यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमाले सभामुख अग्निप्रसाद सापकोटा विरूद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली कांग्रेस तयार भए एमसीसी अनुमोदनमा सघाउने संकेत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देवासहित कांग्रेस नेताहरूसँग पटक पटक भएका सम्वादपछि एमाले सभामुख विरूद्ध महाभियोग ल्याए संसद अवरोध हटाउनुका साथै एमसीसी पारित गर्न सहयोग गर्ने संकेत गरेको हो। प्रधानमन्त्री शेरबहादुर देवासहित कांग्रेस नेताहरू र एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरूबीच एमसीसीलाई लिएर पटक पटक वार्ता भएको छ। कांग्रेसले शर्त माने एमाले सघाउने नागरिकले छापेको छ। यता कान्तिपुर दैनिकले एकअर्कालाई गलाउने प्रयास निरर्थक, गठबन्धनका नेता निराश शीर्षकमा मुख्य समाचार छापेको छ। एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने निर्णायक घड़ीमा गठबन्धनका दुई धार एकअर्काको अन्तिम कदमको पर्खाईमा छन्। सहयात्रीलाई गलाउने र थकाउने प्रयत्न गर्दै आएका साझेदारहरू अहिले एकअर्काप्रति निराश छन्। एमाले प्रधानमन्त्रीलाई सहयोग गरेमा वर्तमान गठबन्धन तत्कालै टुट्ने अवस्थामा छ। सत्ता साझेदार माओवादी र एकीकृत समाजवादीसँग प्रधानमन्त्री शेरबहादुर देउवाको एउटा मात्र अपेक्षा छ। अनुमोदन प्रक्रिया बहिष्कार गरिदिए पनि सहयोग पुग्छ, पास गराउने संख्या म आफै जुटाउँछु। तर माओवादी र समाजवादीले संसदमा उपस्थित हुने र विपक्षीमा मत हाल्ने निर्णय गरिसकेका छन्। यस्तो अवस्थामा गठबन्धन टुट्ने र आफूले एमालेसँग सहकार्य गर्ने प्रधानमन्त्रीले स्पष्ट पारिसक्नु भएको छ। यसका लागि कांग्रेसका विभिन्न नेताहरूले एमाले नेताहरूसँग संवाद जारी राखेका छन्। देउवाले माओवादी केन्द्रको निर्णायक धारणा बुझ्न बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँडलाई खुमलटार पठाउनु भएको थियो। अर्थमन्त्री जनार्दन शर्मालाई साथै राखेर कुरा गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको अडान बदल्न कठिनाई हुने सन्देश दिनुभएको थियो। लगत्तै खाँड प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नु भएको थियो। त्यहाँ पनि सत्ता गठबन्धनको निरन्तरता हुन सक्ने वा नसक्ने विषयमा ओलीले पूर्ववत जिज्ञासा राख्नु भएको थियो भन्दै एकअर्कालाई गलाउने प्रयास निरर्थक, गठबन्धनका नेता निराश शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ। यता राजधानी दैनिकले एमसीसी पास गर्न मोडालिटी बनाउँदै कांग्रेस एमाले निशानामा सभामुख, आजदेखि एमसीसीमाथि संसदमा छलफल शीर्षकमा मुख्य समाचार बनाएको छ भने नेपाल समाचार पत्रले एमसीसी पारित गराउन सरकारको दौड़धूप शीर्षकमा मुख्य समाचार छापेको छ। एमसीसीको विषयपछि अब अर्को प्रसंग, गोर्खापत्रले छापेको छ विकासका लागि सबल र सुदृढ़ सुरक्षा आवश्यक शीर्षकमा यो प्रधानमन्त्रीको भनाई हो। प्रधानमन्त्री शेरबहादुर देउवाले सबल र सुदृढ़ सुरक्षा वातावरणमा नै मुलुकमा सुशासन र विकासले गति लिन सक्ने बताउनु भएको छ। राजधानीमा बुधबारदेखि शुरू भएको नेपाली सेनाको दुई दिने कमाण्ड सेनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्नुहुँदै रक्षा मन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले विकास निर्माण र आम नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु उहाँले बैठकमा मुलुकको सुरक्षाको जिम्मा पाएको नेपाली सेनालाई चनाखो भई सधैं सतर्कता अपनाउन निर्देशन दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो नेपाली सेना लगायत सबै सुरक्षा संयन्त्रहरूले उच्च सतर्कताका साथ एक आपसमा समन्वयको कामलाई सुदृढ़ गर्दै मुलुकको आन्तरिक तथा बाह्य सुरक्षा प्रणालीलाई सबल बनाइराख्न निरन्तर क्रियाशील हुन आवश्यक छ। प्रधानमन्त्री देउवाले भन्नुभयो देशको संवेदनशील भू राजनैतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि देशको राजनैतिक आर्थिक सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने भएकाले त्यसतर्फ सचेत रहनुपर्छ। प्रधानमन्त्री देउवाले मुलुकको सुरक्षाका साथै विपद व्यवस्थापन, जैविक विविधता तथा वन्यजन्तु संरक्षण, महामारी नियन्त्रण लगायतका जिम्मेवारीलाई सेनाले प्रभावकारी रूपमा सम्पादन गरेको कार्यको प्रशंसा गर्नुभयो। विकासका लागि सबल र सुदृढ़ सुरक्षा आवश्यक, गोर्खापत्रले प्राथमिकता दिँदै समाचार छापेको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन 2079 लागि कर्मचारी बीमा प्रक्रिया शुरू गरेको प्रसंगलाई गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। कर्मचारीको 20,00,000 बीमा शीर्षकमा गोर्खापत्र अगाडि लेख्छ आयोगका पदाधिकारी तथा निर्वाचनमा खट्ने 110,713 जना कर्मचारीका लागि बीमा प्रस्ताव आह्वान गरेको आयोगले जनाएको छ। निर्वाचन अवधिमा खटिएका कर्मचारीको 20,00,000 बीमा गरिएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन 16 गतेभित्र आइपुग्ने गरी बीमा कारोबार गर्ने संस्थाबाट प्रस्ताव आह्वान गरिएको जानकारी दिनुभयो। निर्वाचनमा मतदान, मतगणना र अन्य प्राविधिक कार्यका लागि मात्रै करिब 2,50,000 कर्मचारी नियुक्त हुनेछन्। स्वयंसेवीले भने बीमाको सुविधा नपाउने भएका छन्। प्रवक्ता पौडेलले प्रस्ताव आएको 2-3 दिनभित्रै संस्था छनौट गरी बीमा प्रक्रिया टुंग्याइने बताउनुभयो। आयोगको स्थायी दरबन्दीसँगै अस्थायी र निर्वाचन अवधिभर मात्रै खट्ने करारका कर्मचारीका लागि बीमा प्रस्ताव आह्वान गरिएको हो। कर्मचारीको 20,00,000 बीमा गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
लु है लाखे, यो झुसे त कता हो गुडुगुडु?
फागुन महिनामा के गर्ने थाहा छैन, वडा कार्यालयमा निवेदन दिन जान लागेको।
लु है, मैले के कुरा गरेर गाली पो गरेँ कि के हो?
तपाईँले रोजगारीको अवसर प्राप्त गर्न वडा कार्यालयमा फागुन महिना भित्रै निवेदन दिनुपर्छ है, कुरा बुझ्नु भयो त?
बुझ्यो सर।
लु, 2-4 रोजगारी मलाई पनि दिए त।
तपाईँ पनि काम गर्ने त?
हौ, काम भनेको त पैसा पो त, काम नगरी बागसाल खेल्न कसलाई पो मन लागेको छ र?
यदि तपाईँ पनि आफ्नै वडामा विकास निर्माणको काम गर्न चाहनुहुन्छ भने फागुन महिनाभित्र वडा कार्यालयमा निवेदन दिनुहोस्।
लु है, तँलाई छेरपटी लाग्ला है, हामीलाई त केही भन्दै नभनी आफू मात्रै निवेदन दिन जान लागेको, कस्तो मान्छे हो तू त?
या दाई, तपाईँलाई गाउँले ठिक छ, काम गर्न त जोसुकैले निवेदन दिन सकिहाल्छ नि।
हौ, जोसुले त पुरै डिस पहाने हौ, उसले चाहिँ काम गर्ने, मैले चाहिँ काम गर्दै नगर्ने भन्ने पनि हुन्छ। म पनि आजै वडा कार्यालयमा जान्छु।
न्यूनतम रोजगार, नागरिकको अधिकार।
प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
आमा, भोक लाग्यो। आमा, भोक लाग्यो भन्या के? तेरो बाउलाई भन, बिहान टन्न खाएको होइन, कति कराउँदै रहेछ यो।
खाए टन्न, नुन खुर्सानीसँग हिजोको एउटा बासी रोटी त खाएको हो नि।
खै, कस्तो कर्म लिएर जन्मिएछु। आफूलाई केटाकेटी हेर्दैमा फुर्सद छैन, न घर न माइत, जता ततै उस्तै। एकजना दिनभरि गाउँ घुमेर हिँड्छन् लाज पचेका मान्छेहरू। बरु घर बसेर केटाकेटी हेर, म काम गर्न जान्छु।
तपाईहरू पनि बुझ्नुहोस्, यदि तपाईँ पनि 18 देखि 59 वर्षको हुनुहुन्छ, आर्थिक रूपले कमजोर हुनुहुन्छ र रोजगारी वा स्वरोजगारीबाट आमदानी गर्न सक्नु भएको छैन भने नजिकैको ओडा कार्यालयमा गएर निवेदन दर्ता गर्नुहोस्। याद राख्नुहोस्, निवेदन दिने मिति फागुन मसान्तसम्म मात्रै छ है।
श्रमको सम्मान, राष्ट्रको अभियान, न्यूनतम रोजगार, नागरिकको अधिकार, प्रधानमन्त्री रोजगार कार्यक्रम।
विज्ञापनपछि यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। विशेष अदालतमा 600 बढ़ी भ्रष्टाचार मुद्दाको चाङ, नेतृत्वविहीन हुँदा ठूला भ्रष्टाचार मुद्दा सुनवाई 2 वर्षदेखि ठप्प, शीर्षकमा राजधानीले अग्रपृष्ठमा समाचार छापेको छ। विशेष अदालत नेतृत्वविहीन भन्दा 629 बढ़ी भ्रष्टाचार मुद्दाको चाङ लागेको छ। विगत 6 महिनादेखि 2 न्यायाधीशको भरमा चल्दा विशेष गरी ठूला भ्रष्टाचारको मुद्दा प्रभावित बन्न पुगेको हो। हाल विशेष अदालतमा 2 न्यायाधीश अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलास बस्ने गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले 28 असोज 2077 अध्यक्ष बनेका प्रेम बहादुर कार्कीलाई 1 साउन 2078 कासरूवा गरेपछि विशेष अदालत नेतृत्वविहीन बनेको हो। साथै कार्कीसँगै न्यायाधीशहरू बालेन्द्र रूपाखेती, शान्ति सिंह थापा र चन्द्रबहादुर सारूलाई उच्च अदालतमा सरूवा गरेपछि विशेष अदालतको काम ठप्प जस्तै रहेको विषय राजधानीले अग्रपृष्ठमा छापेको छ। जोखिमपूर्ण यात्राले सबैभन्दा बढ़ी चर्चामा आउने महाकालीका ट्वीन विस्थापन गर्न सरकारले बनाएका 2 झोलुङ्गे पुल उद्घाटनको पर्खाईमा छन्। हस्तान्तरण हुन बाँकी भन्दै दुवैमा ताला लगाइएकाले सर्वसाधारणको कष्ट उस्तै छ। परम्परागत रूपमा प्रयोग हुँदै आएका ट्वीन पनि भारतीय सशस्त्र सीमा बल SSBले शनिबार हटाएपछि ब्यास गाउँपालिकाका बासिन्दाले थप शास्ति खेप्नु परेको छ। सरकारले ब्यास 6 बडुगाउँ स्थित महाकाली नदीमाथि गत वर्ष फागुनमै झोलुङ्गे पुल बनाइसकेको हो। उक्त पुल सञ्चालन हुन सके 1 घण्टामै सदरमुकाम टेक्न सकिने स्थानीय महेश बडु बताउँछन्। ब्यास 4 मलगट्टेमा भने नेपाल भारत जोड्ने झोलुङ्गे पुल माघ 3 साता बनिसकेको हो। उक्त पुलको मुन्ती र तुइन थियो, SSBले त्यो पनि हटायो। स्थानीय हरकसिम विष्टले सुनाए अब त खलंगा पनि 8 घण्टामा मात्रै पुगिन्छ, झोलुङ्गे पुल खुलाइदिए हुन्थ्यो। पहिलेदेखि नै बनिसकेका पुल खोल्न स्थानीय बासिन्दाले आग्रह गर्दै आएका छन्। ब्यास गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई समेत पटक पटक अनुरोध गर्दा पनि सुनवाई नभएको उनीहरूको भनाई छ। उद्घाटनको पर्खाईमा झोलुङ्गे पुलमा ताला, जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य, तुइन पनि शनिबार भारतले हटायो, कान्तिपुरले प्राथमिकता दिँदै छापेको छ। यो वर्षको एसएए परीक्षाको उत्तर पुस्तिका परीक्षणदेखि सबै प्रक्रिया छिटो पूरा गर्ने प्रदेशले छिट्टै परीक्षाफल प्रकाशित गर्न पाउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक राष्ट्रिय परीक्षा बोर्डको नियमावली 2076 संशोधन गरी यस्तो व्यवस्था गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री परिषदमा पठाएको परीक्षा बोर्डको नियमावली स्वीकृत भई राजपत्रमा प्रकाशित भएको छ। सोही नियमावली अनुसार यो वर्षको एसएए परीक्षाको सम्पूर्ण अधिकार प्रदेश सरकारमा हस्तान्तरण भएको छ। राष्ट्रिय परीक्षा बोर्ड नियमावली पहिलो संशोधन छिटो प्रक्रिया पूरा गर्ने प्रदेशको छिट्टै नतिजा नेपाल समाचार पत्रले प्राथमिकता दिँदै समाचार छापेको छ। यसैबीच राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले अर्को वर्ष अर्थात 2079 सालको माध्यमिक शिक्षा परीक्षा एसईईको प्रश्नपत्र छपाएको काम प्रदेश सरकारलाई नै दिने तयारी भइरहेको बताउनु भएको छ। राष्ट्रिय परीक्षा बोर्डको नियमावलीको पहिलो संशोधन भए लगत्तै उहाँले भन्नुभयो यो वर्ष बोर्डले नै उत्तर पुस्तिका छपाएर ढुवानी गर्नेछ। आउँदो वर्षबाट प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिलाई नै जिम्मा दिनेछौ। प्रमाणीकरण बाहेक सबै काम प्रदेशलाई नेपाल समाचार पत्रले छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। विवेक सम्मत फैसला गर शीर्षकमा राजधानीले सम्पादकीय छापेको छ। सरकारको प्राथमिकता अब मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गराउनेतिर गइसकेपछि नेपाली राजनीतिले पनि तदनुरूप आफ्नो आकार लिने संकेत देखिन थालेको छ। यो बेलामा संसदमा अनुमोदनका लागि टेबल गरिएको एमसीसीले नेपालमा सापेक्षतामा प्रजातान्त्रिक संसदीय व्यवस्था भएकाले पनि बहस र मत विभाजनको स्थिति उत्पन्न गराएको छ। प्रजातान्त्रिक अभ्यास र आचरणका कारणले पनि अनुपयुक्त हुन सरकारले पनि टुंगो लगाउने आशयका साथ यसलाई अघि बढ़ाएको देखिन्छ। सार्वभौम संसदले यसको विवेकसम्मत फैसला गरोस् भन्दै राजधानीले सम्पादकीयमा उठाएको छ। सरकारी कर्मचारीले हाजिर गरे बापत तलब र काम गरे बापत भत्ता पाउनुपर्ने व्यवस्था गर्नुपर्ने होइन। निर्वाचनमा खटिदा पाउने निश्चित भत्ता बाहेक अन्य सुविधा किन? अहिले खाइपा आएकै तलबमा केही भत्ता थपेपछि काम गर्ने परिपाटी विकास गरिनुपर्छ भन्दै निर्वाचन खर्चको औचित्य शीर्षकमा नागरिकले सम्पादकीय उठाएको छ। युक्रेन र रूसको विवादको विषयलाई विध्वंसतर्फ रूसी पाइला शीर्षकमा कान्तिपुरले सम्पादकीयमा छापेको छ भने गोर्खापत्र दैनिकले नेपालको बढ़दो व्यापार घाटाको विषयलाई सम्पादकीयमा उठाएको छ। नेपाल समाचार पत्रले कोरोनाको पाठ शीर्षकमा सम्पादकीय छापेको छ। विश्वव्यापी रूपमा फैलिएको कोविड 19ले मानव जीवन र मानव स्वास्थ्यको महत्व र स्वास्थ्य सेवाका क्षेत्रमा आवश्यक चिकित्सक स्वास्थ्य कर्मी स्वास्थ्य संस्था समय सापेक्ष उपचार पद्धतिको खाँचोलाई घाम जस्तै छर्लङ्ग पारेको छ। जनशक्ति उत्पादनमा वृद्धिसँगै स्वास्थ्य संस्थाको विस्तार र सेवा प्रवाहका लागि आवश्यकता अनुसारको दरबन्दी सृजना गर्ने कार्यमा सरकारको योजना बन्न जरूरी छ। नेपाल सरकारले प्रत्येक विद्यालयमा एकजना नर्स भन्ने अवधारणा अघि सारेको भए पनि यो नारामै सीमित छ। योजना अनुरूपको व्यवस्थापन र कार्यान्वयनमा पनि सरकार उत्तिकै गम्भीर र जिम्मेवार हुन जरूरी छ भन्दै नेपाल समाचार पत्रले सम्पादकीय उठाएको छ। अन्नपूर्ण पोस्टले महिलाहरूको वैदेशिक रोजगारीमा जाने विषयलाई महिलालाई नरोकौं सम्झौता पनि गरौं शीर्षकमा सम्पादकीयमा उल्लेख गरेको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। सार्वजनिक खरिद ऐन अनुसार धरौटी जफत गरी कालो सूचीमा राख्नुपर्ने दुई चिनिया कम्पनीलाई नेपाली सेनाले फास्ट ट्र्याक अन्तर्गतको 27 अर्बको ठेक्का दिएको छ। काठमाडौँ तराई फास्ट ट्र्याक आयोजनाको राजदमारदेखि निजगढ़ खण्डमा पर्ने चौथो र पाँचौं प्याकेजको ठेक्कामा सेनाले सार्वजनिक खरिद कानूनको धजी उडाएको हो भन्दै नयाँ पत्रिकाले कालो सूचीमा राख्नुपर्ने ठेकेदारलाई फास्ट ट्र्याक आयोजनामा 27 अर्बको ठेक्का शीर्षकमा अग्रपृष्ठमा प्राथमिकता दिँदै समाचार छापेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले प्रसिद्ध लोकगीत संकलक गायक तथा अभिनेता जयनन्द लामाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। उहाँहरूले अलग अलग दिनुभएको शोक सन्देशमा लामाको शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले ट्वीट मार्फत शोक वक्तव्य जारी गर्नुहुँदै लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति बेहोर्नु परेको उल्लेख गर्नुभएको छ। यसै गरी प्रधानमन्त्री देउवाले कलाकार तथा लोकगायक जयनन्द लामाको असामयिक निधनबाट मुलुकले गीत संगीत चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको बताउनु भएको छ। लामाको निधनप्रति नेपाली कांग्रेसले पनि गहिरो दुःख व्यक्त गरेको छ। लामाको बुधबार बिहान 65 वर्षको उमेरमा निधन भएको हो। कलाकार लामाप्रति श्रद्धाञ्जली गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। र नेपाल भारत विद्युत आदान प्रदान सहजीकरण गर्ने उद्देश्यले बिहिबार दुई देशका ऊर्जा सचिव स्तरीय संयुक्त सञ्चालन समितिको बैठक बस्दैछ। बुधबार सम्पन्न सहसचिव स्तरीय संयुक्त कार्यदलले तय गरेका एजेण्डालाई अनुमोदन गर्ने गरी यो बैठक हुन लागेको हो। सचिव स्तरीय बैठकमा नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारतको विद्युत मन्त्रालयका सचिव आलोक कुमारले नेतृत्व गर्दै हुनुहुन्छ। नेपालको बिजुली भारतमा बिक्री गर्ने प्रस्ताव गोर्खापत्रले छापेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।